नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 8 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 22 जून सन् 2026, नेपाल सम्बत 1146, आज तसलाथ 8। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन शुरू भएको सम्बन्धीका प्रसंगहरूलाई फरक फरक कोणबाट प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। परिवर्तन संस्थागत गर्ने उद्घोष शीर्षक दिएर गोर्खापत्रले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंगलाई प्रमुख समाचार बनाएको छ। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। 4 वर्ष अघि मात्र स्थापना भएको रासोपा अहिले संसदमा 182 संख्या साथ सरकारको नेतृत्व गरिरहेको छ। छोटो अवधिमै पाएको सफलतासँगै रासोपाले पहिलो पटक पार्टीको सांगठनिक संरचना र विचारलाई औपचारिक अधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो अधिवेशन मार्फत रासोपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो अधिवेशनलाई ऐतिहासिक मानिएको छ। रासोपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। अधिवेशनले उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने रासोपाका नेताहरूले पनि यसप्रति लक्षित गर्दै परिवर्तनको सपना साकार पार्ने उद्घोष गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति रमिला लामिछानेले देश र नागरिकको जिम्मेवारी पूरा गर्दै सामर्थ्य आफ्नो पार्टीमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, आजको रासोपालाई नागरिकको जिम्मेवारी पूरा गर्ने अभिभार छ, देश रासोपाको हातमा छ र सुरक्षित छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकबाटै रासोपा महाधिवेशन प्रतिनिधि स्वदेशमै भविष्य देख्ने सपना शीर्षकको समाचार लिँदैछौ। आइतबारदेखि चितवनको भरतपुरमा शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागीले महाधिवेशनलाई केवल संगठनको आन्तरिक प्रक्रियाका रूपमा मात्र नभई मुलुकको राजनैतिक दिशा तय गर्ने अवसरका रूपमा हेरेका छन्। उनीहरूका अपेक्षामा सुशासन, राष्ट्रियता, रोजगारी, कृषि तथा उत्पादनमुखी अर्थतन्त्र प्रमुख रूपमा देखिएका छन्। महाधिवेशन स्थलमा भेटिएका हेटौडा उपमहानगरपालिका एक चौकी टोलका 75 वर्षीय शिवराम रिजाल युवाले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार देशभित्रै अवसर सिर्जना गर्न सके मात्र राजनीतिक परिवर्तनको सार्थकता पुष्टि हुनेछ। काम नपाएर आँसु बगाउँदै युवा मातृभूमि छोड्न बाध्य छन्। यो अवस्था अन्त्य गरेर स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनुपर्छ, उहाँले भन्नुभयो। यो महाधिवेशनले युवाको आवाज बोल्ने, सुशासन स्थापित गर्ने र देश निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको छ। बागलुङको काठेखोला गाउँपालिका 6 बिहुका 74 वर्षीय परेश्वर कणेल महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा पार्टीले अझ स्पष्ट र दृढ धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यो प्रसंग गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले पनि रासोपा महाधिवेशनमा रवि बालेन्द्रको सन्देश गणतन्त्रमा प्रतिबद्ध पार्टीमा एक ढिक्का शीर्षक दिएर रासोपा महाधिवेशन सम्बन्धीकै प्रसंगलाई प्रमुख समाचार बनाएको छ। जहाँ लेखिएको छ, चितवनको भरतपुर स्थित रासोपाको महाधिवेशन स्थलमा आइतबार अपरान्न 3:15 प्रधानमन्त्री बालेन्द्र शाह गाड़ी हाँकेर आइपुग्नुभयो। त्यही गाड़ीबाट सभापति रवि लामिछाने ओर्लिनुभयो। यस दृश्यले धेरैको ध्यान खिच्यो। गाड़ीको स्टेयरिङमा प्रधानमन्त्री शाह र छेवैको सीटमा पार्टी सभापति लामिछाने देखिनु भएको थियो। 4 वर्ष अघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई झरीले स्वागत गर्यो। दुई नेता एकसाथ देखिनासाथ समर्थकले हुटिङ गरे, छाता ओढेर लामिछाने र शाह महाधिवेशन स्थल प्रवेश गरे। पहिलो महाधिवेशन उद्घाटन समारोहमा रासोपालाई शुभकामना दिन विभिन्न दलका नेता आइपुग्नु भएको थियो। उहाँहरूले रासोपाको विचार, सरकार सञ्चालन शैली, भू राजनीतिक सन्तुलन, गुटबन्दीदेखि दुई नेताबीच हुन सक्ने टकरावको प्रसंग निकाल्नुभयो, कतिपय विषयमा प्रश्न उठाउनुभयो। गएको आम निर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उहाँहरूले सुझाव दिनुभयो। अन्य दलका नेताले राखेका चासोमा रासोपा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले प्रश्न पार्नुभयो। खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकको समाचार लिँदैछौ। रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराउनु भएको छ। रासोपामा पनि 3 उपसभापति र 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा सोडिम वाग्ले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहनुभएका उहाँ विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा सोडिङ वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ। पार्टीका एक नेताले भन्नुभयो, यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकको समाचार लिँदैछौ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसक्नु भएको हुन्छ। नयाँ बजार, न्यू रोड, चिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेक साइड, रत्नचोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिकी रूट हो, जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ। उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। उहाँको मेहनत र दृढ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले लोकतन्त्रका आधारभूत मूल्य मान्यताप्रति प्रतिबद्धता शीर्षक दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्बन्धी प्रसंगलाई प्रमुख समाचार बनाएको छ। नागरिक दैनिकबाट जनगणनामा ग्रामीण श्रमशक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन शीर्षकको समाचार लिँदैछौ। गाउँमा घर, आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै शहरमा। प्राय सबै जालादारी काममा व्यस्त, कोही होटलमा भाँडा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका, कोही सुरक्षा गार्ड, यस्तै यस्तै। पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरूमा नाम नेपालीमै हुन्छन्, अर्थात जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहार त उनीहरूको श्रम, समय, ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, नेपालको जनसंख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाई सराईको स्वरूप बदलिएको छ। पहिले पहाड़बाट तराई झर्ने क्रम बढ़ी थियो, अहिले गाउँबाट सीमापार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाई सराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वा वर्ष काम गर्छन्, फेरि घर फर्कन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै, शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। विद्युतीय राहदानी छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिवसहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ, 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा छ, सोमबार मंगलबार भित्रै मुद्दा दायरको गृह कार्यमा छौं। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 4 जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। अरियाल शुरूदेखि नै पासपोर्ट छपाईको बोलपत्र प्रक्रियामा संलग्न थिए। बोलपत्रको मूल्यांकन समितिको संयोजकका रूपमा उनले श्रृंखलाबद्ध रूपमा बदमाशी गरेको आयोगको निष्कर्ष छ। प्राविधिक मूल्यांकन उपसमितिमा सहमति नभएपछि उपसमितिको अधिकार समेत आफैले खिचेर जर्मन कम्पनीलाई ठेक्का दिने निर्णय गराउनु भएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। स्थानीय तह घटाइने, नगरपालिका थपिँदै, शीर्षकको समाचार राजधानी दैनिकबाट लिँदैछौ। सरकारले संविधानले तोकेकै आधारमा संघीय संरचना पुनर्संरचना अभ्यास शुरू गरेको छ। संघीय संरचना कार्यान्वयनमा आएको झण्डै 1 दशकपछि सरकारले गाउँपालिका, नगरपालिका तथा वड़ाको संख्या र सीमानाको पुनरावलोकन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 जारी गरी स्थानीय तहको संरचनामा आवश्यक संशोधन गर्न स्पष्ट आधार, प्रक्रिया र मूल्यांकन प्रणाली निर्धारण गरेको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा 10 अर्ब 56 करोड़ खर्चेर बनेको भेरी बबई डाइभर्सन सुरुङ प्रयोगविहीन, शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। सामान्यतया नेपालमा पूर्वाधार आयोजना तोकिएको लागत र समयभन्दा अगाडि सम्पन्न हुँदैनन्, तर अपवादको रूपमा राष्ट्रिय गौरवका 2 बहुद्देश्य सिंचाई आयोजनाका डाइभर्सन सुरुङ तोकिएको समयभन्दा पहिले नै सम्पन्न भयो। राज्यको अर्बौं रकम लगानी भएका यी सुरुङ अहिले उपयोगविहीन बनेका छन्। तोकिएको समयभन्दा पहिले सम्पन्न भएर पनि उपयोगविहीन भएको पहिलो सुरुङ हो भेरी बबई डाइभर्सन बहुद्देश्य सिंचाई आयोजनाको। यो सुरुङ छिचोल्ने काम पूरा भएको 8 वर्ष नागिसकेको छ भने फिनिशिङ गर्ने काम सकिएको पनि भदौमा 6 वर्ष पूरा हुँदैछ, तर अझै प्रयोगमा आउन सकेको छैन। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। हटाइएका सुकुम्बासी बस्तीमा हरियाली बनाउन 3 अर्ब शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। डोजर लगाएर खाली गरिएको सुकुम्बासी बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउन सरकारले आगामी आर्थिक वर्ष 2082-83 3 अर्ब रूपियाँ छुट्याएको छ। पूर्वाधार विकास मन्त्रालय साबिकको शहरी विकास मन्त्रालयका सहसचिव तथा उक्त मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार सरकारले छुट्याएको 3 अर्ब रूपियाँमा उपत्यका खोला, नदी नियन्त्रण, ढल निकास प्रणाली, हटाइएको सुकुम्बासी बस्तीमा हरियाली, पार्क तथा कोरिडोर विस्तारमा लगाइनेछ। आगामी आर्थिक वर्ष शुरू हुने बित्तिकै काम शुरू हुने उहाँको भनाइ छ। उहाँका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाएर डोजर चलाइएको जग्गा व्यवस्थापन गर्ने काम भइरहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। उन्नाइस वर्षीय आदित्य सुवेदी, जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। भनिन्छ, सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। बंगलादेशी मूलका क्यानेडियन साथी 20 वर्षीय इब्राहिम हुसेनसँग मिलेर सुवेदीले स्थापना गरेको कृत्रिम बुद्धिमता एआई सम्बन्धी काम गर्ने कम्पनी आर्किटेक्ट ल्याब्सका कारण उहाँ विश्वभर चर्चामा आउनु भएको छ। आर्किटेक्ट ल्याब्सले 2,40,00,000 अमेरिकी डलर, करिब 3,62,00,000,000 रूपियाँ बराबरको प्रारम्भिक लगानी जुटाएपछि अन्तर्राष्ट्रिय संचार संस्थाहरूले यसलाई महत्वका साथ समाचारमा स्थान दिएका छन्। अमेरिकाको क्यालिफोर्नियामा स्थापित यस कम्पनीले एआईको प्रयोग मार्फत सेमी कन्डक्टर चिप डिजाइन प्रक्रियालाई छिटो, सस्तो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। अहिले एउटा चिप डिजाइन गर्न वर्षौं लाग्ने र करोड़ौं खर्च हुने अवस्थालाई कम लागत र समयमा सम्पन्न गर्ने उद्देश्य कम्पनीले राखेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।